मैले चाहिँ यो स्लाइड बनाउने अल्छी गरेर यहाँ नै गर्ने गरेका छु। सो आजदेखि हामी साँच्ची नै यो पहिलो तिमोथी जसरी हामी अध्ययन गरिरहेका छौँ भनौँ, अनि आज चाहिँ 5 अध्याय सुरु गर्दैछौँ, अनि खालि सुरु मात्रै होला। 5 अध्यायको मुख्य विषयलाई हामी आज सुरु गर्छौँ। कतिवटा बाइबलका पदहरू हेर्छौँ। 4 अध्यायमा चाहिँ परमेश्वरबाट चुनिएको एउटा अगुवा कस्तो हुनुपर्छ, उसले आफ्नो जिम्मेवारी कसरी निभाउनु पर्छ, उसको योग्यता के हो, यी सबै कुराहरू हामी हेरेका थियौँ। अनि अब 5 अध्यायमा चाहिँ मैले यसको विषय चाहिँ मण्डलीमा सुव्यवस्था भनेर राखेको छु। अनि खासमा मण्डली एउटा यस्तो सेवकाई हो जहाँ चाहिँ परमेश्वरको व्यवस्था सही प्रकारले उपयोग हुनु पर्यो, देखिनु पर्यो, सञ्चालन हुनु पर्यो। अनि त्यसको लागि पनि मण्डली कसरी एकअर्कामा व्यवहार गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले प्रष्टसँग बाइबलमा शिक्षा दिएको पाउँछौँ। अनि विशेष गरी तिमोथीलाई एफिससको मण्डलीको सन्दर्भमा दिएको शिक्षामा हामी धेरै कुरा सिक्न सक्छौँ। अनि त्यसो गर्दै गर्दाखेरि मलाई चाहिँ यो पहिलो तिमोथीको 4 अध्यायको अन्तिम पद पढ्ने सोचा यतिखेर। यो अन्तिम पदमा भनेको 15 र 16मा के छ भने, यी कर्तव्यहरू पालन गर भनेर, त्यो कर्तव्यहरूको बारेमा पालन गर्ने कुरा योभन्दा माथ्याडेको कर्तव्यहरूको कुरा थियो। अनि वास्तवमा 5 अध्यायमा सुरु गर्दै गर्दा चाहिँ ती कर्तव्यहरूको बारेमा डिटेलमा त्यसको विषयलाई नै मुख्य केन्द्रबिन्दु बनाएर यहाँ वर्णन गरेको हामी पाउँदछौँ। अनि यहाँ छ, तिनीहरूमा नै लागि बस। भनेपछि हाम्रो व्यावहारिक जीवनको कुरा, हामीले गर्नुपर्ने व्यवस्थित कुराहरू मण्डलीमा, होइन, ताकि तिम्रो प्रगति सदैव सबैले देखुन्, आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होसियारी बस, यी कुराहरूमा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउने छौ। त्यो चाहिँ मैले तपाईँलाई भनेको थिएँ, झुट्टा शिक्षाबाट बचाउने छौ, मुक्तिको कुरा भन्दा पनि झुट्टा शिक्षा। तर यसरी विचार गर्दै जाँदाखेरि मुक्ति झुट्टा शिक्षामा लागेका मान्छेहरूले चाहिँ सायद परमेश्वरको आशिष गुमाउँछ, होइन? जब झुट्टा शिक्षामा मान्छेहरू झुट्टा शिक्षाको प्रभावमा पर्छ, उसको मुक्ति पनि गुम्छ नि त, त्यो कुरा देखिन्छ, होइन? अब यहाँनिर एउटा सन्दर्भ के छ भने, हामीले विश्वास गरेपछि मुक्ति गुम्नु नपर्ने हो भन्ने सिद्धान्त छ। अनि त्यसको मुख्य कारण चाहिँ के छ भने, मुक्ति चाहिँ परमेश्वरले दिनुहुन्छ, र यदि हामी साँच्ची नै परमेश्वरलाई पछ्याएका छौँ भने त परमेश्वरको सिद्धान्तबाट दाहिने बायाँ लाग्दैनौँ। अनि त्यस्तो परमेश्वरमा जबसम्म हामी भरोसा गरिराख्छौँ, उहाँले हामीलाई सुरक्षा दिनुहुन्छ। तर अब झुट्टा शिक्षाको कुराहरू, झुट्टा विचारहरूमा मान्छेहरू भरमाउन थाल्यो भने चाहिँ परमेश्वरमा भरोसा र परमेश्वरमा निरन्तर लागिरहने कुरा चाहिँ त्यहाँ हुँदैन। त्यसले गर्दा परमेश्वरको कारणले हामीले मुक्ति गुमाउँदैनौँ, तर हाम्रो आफ्नो कारणले गुमाउन सक्छौँ। त्यो कुरा चाहिँ हामी यहाँ प्रष्ट देख्न सक्छौँ। कतिचोटि यो सिद्धान्तले मान्छेहरूले मुक्ति चाहिँ गुम्दैन भन्ने सिद्धान्तलाई कसरी विचार गर्छन् भने, एकचोटि मुक्ति पाएपछि जे गरे पनि हामी सुरक्षित छौँ त्यो चाहिँ होइन। जसले मुक्ति पाएको छ भनेको मतलब परमेश्वरबाट नयाँ जीवन पाएको छ, ऊ चाहिँ परमेश्वरमा भरोसा गरेर जिउने, व्यावहारिक रूपमा परमेश्वरको आज्ञा पालन गर्ने व्यक्ति हुन्छ नि त, नयाँ जीवन हुन्छ नि त। कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि भनेर हामीले हेर्छौँ नि त, होइन? हरेक कुरा नयाँ भएको हुन्छ भन्ने कुरा छ नि त। त्यही कारण जहिले पनि बाइबलमा हेर्दाखेरि एउटा शब्द, एउटा वाक्य होइन कि पूर्ण रूपमा त्यसको स्पिरिटलाई हेर्नुपर्ने हुन्छ। फेरि पनि तपाईँलाई मैले आजको विषय पहिलो तिमोथी 5 अध्यायमा चाहिँ मण्डलीमा सुव्यवस्था, अनि वास्तवमा यो तिमोथीको सुरुमा नै हामीले एउटा कुरा केबाट सुरु गरेको थियौँ भने, मण्डलीमा सबभन्दा ठुलो प्राथमिकता केमा हुनुपर्छ भन्ने कुराहरू हामीले हेरेको थियौँ। अनि त्यहाँ सबभन्दा ठुलो कुरा चाहिँ प्रार्थनाको कुरा हामीले सिकेका थियौँ, परमेश्वरलाई आराधना स्तुतिको कुरा सिकेको थियौँ, त्यसपछि परमेश्वरको वचनमा केन्द्रित जीवन भनेर सिकेको थियौँ। परमेश्वरको वचन चाहिँ सदैव पहिलो प्राथमिकता, मण्डलीमा शिक्षा दिने, घोषणा गर्ने, सिकाउने, यो सबै कुरा परमेश्वरको वचनमा हुनुपर्छ भन्ने कुराहरूको बारेमा हामीले हेरेका छौँ। अनि त्यसैले त्यो सबै कुरा हुनुको मतलब के हो भनेदेखि, त्यो जब परमेश्वरको वचन अनुसारको मण्डली हुन्छ त्यहाँ एउटा सुव्यवस्था हुन्छ, त्यहाँ अव्यवस्थित हुँदैन, त्यहाँ अनेक खालको व्यक्तिहरू, फरक फरक व्यक्तिहरू हुन्छन् तर त्यहाँ एकता हुन्छ, होइन? जब त्यहाँ एकता कम हुन थाल्छ, मान्छेमा विभाजन हुन थाल्छ, एकअर्कामा शङ्का हुन थाल्छ, भित्रभित्रै ग्रुप हुन थाल्छ, त्यो चाहिँ सुव्यवस्था होइन। त्यसैले यहाँनिर एउटा पोइन्ट के हुन्छ भने, मण्डली सेवकाईमा चाहिँ खालि एउटा पक्षलाई मात्रै होइन, सबै पक्षलाई चाहिँ ध्यान दिनुपर्ने हुन्छ। र यो सुरुको पक्ष भनेको चाहिँ कमजोर पक्ष, वृद्धहरू र विशेष गरी वृद्ध स्त्रीहरू जो चाहिँ विधवाहरू हुन्छन्, उनीहरूको सन्दर्भबाट यहाँ सुरु भएको छ। त्यसको मतलब के हुन्छ भने, परमेश्वरको मण्डलीमा चाहिँ एउटा गवाहीकै रूपमा के हुन्छ भने, जो कमजोरहरू छन् उनीहरूलाई चाहिँ निष्पक्षताको साथमा सेवा पुर्याइएको हुन्छ। त्यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ। अनि त्यो गर्ने कुरा चाहिँ एकजना अगुवा, एउटा दुईजना अगुवाले होइन कि, पुरा मण्डलीको एउटै मन हुनुपर्छ। यो कुरो चाहिँ हामीले बुझ्नुपर्छ, पुरा मण्डलीले चाहिँ त्यसलाई एउटै मन भएर गर्नुपर्ने हुन्छ। त्यस कारण तपाईँलाई म सरसर्ती पहिला चाहिँ म यो पहिलो तिमोथी 5:1-10 पढ्न चाहन्छु। वृद्ध मानिसहरूलाई नहक्काऊ, तर तिनलाई बुबालाई झैँ जस्तै गरी सम्झाऊ, आफूभन्दा सानासँग भाइ समान व्यवहार गर। यो परमेश्वरको वचन हो। त्यसकारणले यो कुरा बनावटी होइन कि, यो कुरा नै कुनै व्यक्ति येशूको चेला हो, साँच्ची मण्डलीको सदस्य हो भने यो कुरामा उदाइने बायाँ लाग्दैन नि। त्यसैले यसलाई सम्झन जरुरी छ। त्यसपछि 2 पदमा, वृद्ध स्त्रीहरूसँग आमा झैँ र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रता साथ, यो एकदमै महत्त्वपूर्ण शब्द यहाँ राखिएको छ, सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर। त्यस कारण कहिलेकाहीँ कोही कोही मण्डलीमा चाहिँ जवान केटा र केटीहरूको बिचमा अलिकति उच्छृङ्खलपनाहरू हामीले मैले धेरै देखाएको छु। त्यो के हो, त्यो छौँडाको काम हो। जब मान्छे भित्र छौँडाको आत्मा पर्छ नि, त्यसपछि त्यो चाहिँ व्यभिचारको कुराहरू सुरु हुन्छ। तर सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर्ने कुरामा चाहिँ एउटा पोइन्ट पनि, एउटा किञ्चित पनि, एउटा डट पनि पाप स्वभाव आउँदैन। सो यो कुरो हरेक विश्वासीले सुन्नुपर्ने कुरा हो। कोही पनि मान्छे जबरजस्ती विश्वासी हुँदैन, कोही पनि मान्छेले आफैलाई घोषणा गरेर विश्वासी हुँदैन। कुनै पनि मान्छे विश्वासी त्यतिखेर हुन्छ जतिखेर ऊ नयाँ परिवर्तन हुन्छ। त्यही कारण येशू प्रभुले 5 अध्यायमा मत्तीमा भन्नुभएको छ, तिनीहरूको फलद्वारा हामी तिनीहरूलाई चिन्छौँ। फल चाहिँ कस्तो छ, 3 पद, पहिलो तिमोथी 5:1, जो साँच्चै नै विधवा हुन् तिनलाई आदर गर। अब यहाँ वृद्धहरूलाई, जवानहरूलाई, जवान स्त्री केटीहरूलाई, त्यसपछि परिपक्व मान्छे वृद्धहरूलाई कसरी हामीले व्यवहार गर्नुपर्छ उनीहरूप्रति भन्ने कुरो क्लियर किटिएर भनिएको छ। 4 पद, कुनै विधवा छोरा छो विधवाका छोराछोरी वा नाता नाति नाता के अरे नाति नातिनाहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकुन्। वास्तवमा नेपालको परिप्रेक्ष्यमा हामीले यो राम्रो कुरा देख्छौँ। नाता नातिनीले चाहिँ मलाई थाहा छैन, कमसेकम छोराछोरीले आमा बाउको हेरचाह गर्ने एउटा प्रवृत्ति छ, तर आजको दिनहरूमा त्यो कुराहरू कम भएर गएको हामी देख्दछौँ। अनि तर बाइबलमा तपाईँले यहाँ देखिन्छ, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ। सी, आफ्नो आमा बाबु, या त नाता नातिनीको कुरा पनि आयो, आफ्नो आमा बाबु माता पिताको सेवा गर्नु चाहिँ कति महत्त्वपूर्ण कुरा छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक
कर्तव्य पालन गर्न सिकुन् र आफ्ना माता पिताका उपकारको ऋण चुकाउन सकुन्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य छ। त्यसैले कुनै पनि छोरा छोरीले, चाहे ऊ गरिब होस् चाहे ऊ धनी होस्, आफ्ना आमा बाउप्रति चाहिँ एउटा ऋणको हिसाबले विचार गर्नुहुन्छ, ऊ ऋणी हुन्छ। किनभने कुनै पनि व्यक्ति आमा बाउको सेवा बिना, उनीहरूको मेहनत बिना, उनीहरूको परिश्रम बिना हुर्किनु सक्दैन। तपाईँलाई थाहा छ, पहिला 9 महिना भन्छ, के अरे पेटमा राखेदेखि लिएर कति धेरै आमा बाबुलाई उनीहरूले स्याहार। सो परमेश्वरको वचनमा पनि यो क्लियर कट छ। यस्तो कुरा कसैले विश्वासी कोही हो भने सम्झाउनु पर्ने होइन, उसको परमेश्वरप्रतिको जिम्मा हो त्यो। सो यो कुरो मण्डलीका विश्वासीहरूलाई चेतना हुनुपर्छ। पहिलो तिमोथी 5:5 तर जो साँच्चै नै विधवा हुन् र तिनको केही कोही पनि छैन, कोही छैन भने तिनले परमेश्वरको आशा राख्दछिन् र रात दिन नम्र निवेदन र प्रार्थनामा लागि रहन्छन्। अब यहाँ एउटा कुरा के छ भने नि, कोही मान्छे विधवा हुन्छ नि मण्डलीमा, होइन, धेरै विधवा हुन्छ, उनीहरूले पनि के हुनु पर्यो भनेदेखि, कहिलेकाहीँ मैले यस्तो पनि देखेको छु, म चाहिँ विधवा, सबैले मलाई हेर्नुपर्छ, तर उसको परमेश्वरप्रति, उनको परमेश्वरप्रति पवित्रताप्रति त्यस्तो खालको विनम्रता त्यस्तो चाहिँ देख्दिनँ मैले। किन हामीलाई संसारले प्रभाव पार्छ, क्या शैतानकै आत्माहरू हुन् नि त संसारको सिस्टम। त्यसले उनीहरूको आफ्नो पनि मनस्थिति ठिक हुनुपर्ने रहेछ। तर मण्डलीले यस्ता कुराहरूमा एकदमै ध्यान लिनु दिनुपर्ने कुरा चाहिँ परमेश्वरको वचनको आज्ञा हामी यहाँ देख्दछौँ क्लियर। 6 पदमा पहिलो तिमोथी 5 हो, तर यदि तिनी सुख विलासमा मस्त रहिरहेछन् भने त तिनी जीवित भएर पनि मरे कि तुल्य हुन्छन्। अब यो कसको लागि भनिएको छ? विधवाहरूको लागि। कुनै पनि व्यक्तिको लागि चाहिँ सुख विलासमा मस्त हुने तर परमेश्वरको कुराहरूलाई चाहिँ नेग्लेक्ट गर्यो भने त्यो राम्रो कुरा होइन भन्ने कुरा यहाँनिर देखिन्छ। किन हामी सबैले आफ्नो तर्फबाट, होइन, चर्चमा चाहिँ पास्टर अगुवाले मात्रै अरूलाई हेर्नुपर्ने भन्ने कुरा हुँदैन। सबैको बराबरी कर्तव्य हुन्छ, सबैको एउटै मन भएर आफ्नो जस्तो जस्तो एउटा शरीरमा हरेक अङ्गको काम हुन्छ नि, कान्छी औँलाको पनि काम हुन्छ नि, होइन, मण्डलीमा यो कुरो हरेकले सिक्नुपर्छ। किनभने परमेश्वरले हरेकबाट हिसाब खोज्नुहुन्छ, अगुवालाई मात्रै होइन, पास्टरलाई मात्रै होइन, पास्टर अगुवाहरूको पनि ठुलो भूमिका हुन्छ। किनभने ताकि उसले चाहिँ सबैलाई त्यो वातावरण, त्यो शिक्षा, त्यो उत्साह दिन सकोस्, होइन, तालिम दिन सकोस्। अब 7 पद हेरौँ, तिनीहरूलाई यी कुराको आज्ञा देऊ ताकि तिनीहरू दोषरहित हुन्। अब दोषरहित हुने कुरा महत्त्वपूर्ण किन रहेछ? किनभने यहाँनिर लेखेको छ तिनीहरू भनेको जो चाहिँ विधवाहरू हुन्छन्, होइन, जो भोगविलास गर्ने हुन्छन्, उनीहरूलाई चाहिँ आज्ञा दिनुपर्ने कुरा छ, होइन, ताकि उनीहरू दोषरहित हुन्। 8 पदमा यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्दछ र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ। अब यो कति गहिरो आज्ञा छ हरेक व्यक्तिलाई। त्यसैले आफैलाई हेर्नु पर्यो। यहाँ कसैले कसैको न्याय गर्नु पर्दैन, कसैले कसैलाई जज गर्नु पर्दैन, तर हरेक मान्छेलाई थाहा हुन्छ मैले आफ्नो आमा बाबुको, आफ्नो परिवारको वास्ता कति गरेको छु। यो परमेश्वरले उसलाई हिसाब लिनुहुन्छ एक दिन, होइन, त्यो कुरो चाहिँ महत्त्वपूर्ण छ। त्यसकारणले यो कुरामा हामी एकदम सचेत हुन जरुरी छ। 9 पद, अब यहाँनिर विधवाहरूको बारेमा अझै आज धेरै कुरा म भन्न भ्याउँदिनँ, तर कमसेकम यहाँ केही कुराहरू छ। विधवाहरूको पनि उमेर तोकिएको छ, उनीहरूको खाँचो अनुसारको कसरी गर्ने भन्ने कुराहरू छ। अर्को कुराहरू के हुन्छ भने मण्डलीमा कमजोर आर्थिक स्थिति कमजोर भएका मद्दत गर्नुपर्ने विधवा पनि होइन, उमेरमा पनि धेरै वृद्ध होइन, त्यस्तो मान्छेहरू पनि हुन्छन्। र मण्डलीको जिम्मेवारी के हुन्छ भने मान्छेको समस्यामा सहयोग गर्नुपर्छ। यहाँ अमेरिकातिर चाहिँ इन्टाइटलमेन्ट भन्छ, सदैव तिनीहरूलाई आर्थिक कुरा सहायता गरिराख्ने कुरा चाहिँ गलत हो। उनीहरूले आफ्नो खुट्टामा टेक्न सिक्नुपर्छ, अल्छी हुन छोड्नुपर्छ, सधैँ अरूको भरोसा गर्न छोड्नुपर्छ। मण्डलीले त्यो मौका दिनुपर्छ, त्यस्तो शिक्षा दिनुपर्छ, किन मान्छेलाई सधैँ पैसा दिएर पुग्दैन, उसले आफ्नो खुट्टा उभिनु पर्यो। किनभने जो स्रोत छ मण्डलीको स्रोत परमेश्वरको स्रोत हो, त्यसको सदुपयोग हुनु पर्यो। त्यसैले पत्रुसले होला भलाइ गर्दाखेरि एकदमै बुद्धि पुऱ्याएर गर्नु भन्ने कुरा छ त्यहाँ। बी वाइज वेन यु डु गुड। त्यसैले जे पनि गर्ने भन्दा समझ खोज्न जरुरी छ। त्यसैले परमेश्वरको सेवा गर्ने भन्ने कुरा चाहिँ त्यसै हुँदैन, परमेश्वरमा पुरा भरोसा र उहाँको आत्माको अगुवाई खोज्नुपर्छ। यहाँनिर नौ पदमा पहिलो तिमोथी 5:60 वर्षदेखि माथिकी विधवा जसको एकचोटि मात्र विवाह भएको थियो तिनलाई मात्र विधवा सूचीमा राख भनेर यहाँ किन यो प्रकारले यहाँनिर यो एकदम स्पेसिफाई गरिएको छ, देखाइएको छ। एकचोटि विवाह भएको केटी मान्छे जो 60 वर्ष पुगेको छैन उनीहरूलाई चाहिँ सहायता त सबैलाई चाहिन्छ कहिलेकाहीँ, यो कुरामा पनि हामीले विचार गर्नुपर्छ। तर मुख्य चाहिँ के छ भने 60 वर्ष पुगेर बढी भइसकेको मान्छेमा चाहिँ अब उसले चाहिँ आफ्नो खुट्टामा टेक्न धेरै कठिन हुन्छ, त्यसैले उनीहरूलाई चाहिँ सधैँ सहयोग गर्नुपर्ने हुन्छ। त्यसकारण उसलाई चाहिँ त्यो सूचीमा राख भन्ने कुरा यहाँनिर लेखेको छ। कति व्यावहारिक कुराहरू यहाँनिर छन् र मण्डलीले चाहिँ मान्छेहरूलाई प्यारासाइट बनाउने होइन तर परमेश्वरमा भरोसा गर्न सिकाउनु पर्छ। तर पनि जो जेन्युइन भनेको बुझ्नुहुन्छ होला, साँच्ची नै जो मान्छे समस्यामा छ परमेश्वरको आज्ञा छ कि उनीहरूलाई हामीले सहायता गर्नुपर्छ। तर मण्डलीको अगुवाहरूलाई परमेश्वरीय ज्ञान बुद्धिको धेरै खाँचो छ। हामीले गरेको कामहरू चाहिँ परमेश्वरबाट एप्रुभ भएको हुनुपर्छ, जे पनि गरेर ठिक छैन। त्यही कारणले धेरै प्रार्थना गर्ने, छलफल गर्ने एकअर्कामा र एउटा निर्णय गर्ने जो परमेश्वरको आत्मा र उहाँको वचन अनुसारको छ। 10 पद, साथै तिनले असल काम गरेकी छोराछोरीहरू हुर्काए कि, परदेशीहरूको सत्कार गरे कि, सन्तहरूको खुट्टा धोए कि, दुखीहरूको उपकार गरे कि, र जुनसुकै पनि असल काममा ध्यान दिए कि साबित हुनुपर्छ। किन भनेको, त्यो विधवाको सूचीमा नाम राख्ने मान्छेको जीवनको बारेमा लेखिएको छ। अल्छी मान्छेलाई विधवा भनेर पैसा सहायता गरिराख्नु जरुरी छैन, तर उसको पनि उसले पनि आफ्नो जीवन सही प्रकारले जिउनुपर्छ भनेर, यसको बारेमा धेरै गहिरो शिक्षा तपाईँलाई मैले आज विचार गरेको छैन। र म हामी अलिकति पछि यसको बारेमा अझै हेरौँला, किनभने कहिलेकाहीँ अल्छी पनि हुन्छ विधवा, आवश्यकता धेरै ठुलो छ तर मान्छे अल्छी छ, कहिले पनि सत्कार गरेका छैन, कहिले पनि राम्रो काम गरेका छैन, जहिले पनि कुरा काटेर हिँडेको छ, के गर्ने। अब हामीले सहायता पनि गर्नुपर्छ तर सम्झाउनु पर्छ। अघि माथि हामीले भेटेको थियौँ नि, उनीहरूलाई सम्झाउनु पर्यो ताकि उनीहरू पापमा नपरुन्, दोषमा नपरुन्, त्यो कुराहरू पनि छ। सो 11 र 12 पनि म पढ्छु। तर कम उमेरका विधवाहरूको नाउँ चाहिँ विधवा सूचीमा नलेख, किनकि जब तिनीहरूको काम बासनाले तिनीहरूलाई ख्रिस्टबाट टाढा लान्छ तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्। अब उमेर नपुगेकाहरू अथवा कम उमेरका विधवा भए पनि उनीहरू बे गर्ने इच्छा हुन्छ, त्यसैले बे गर्ने इच्छा हुनेहरूलाई बे गर्ने बन्दोबस्त मिलाउनु पर्छ भन्ने कुरा यहाँनिर आउँछ, ताकि उनीहरू गलत कुरामा नलागुन्। त्यसैले कति शिक्षा व्यावहारिक रूपमा छ। 12 पद, यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन् भनेको मतलब विधवै छु भनेर वाचा गर्ने तर व्यभिचारमा फँसेर बे गर्ने गर्यो भने के हुन्छ त्यो। त्यसैले हामीले जे भन्छौँ जे बोल्छौँ परमेश्वरमा जवाबदेही हुने गरी बोल्नु पर्यो। त्यसैले आजको विषय तपाईँलाई खालि सरसर्ती पढिरहेको थिएँ। सो आजको विषय भनेको चाहिँ मण्डलीको सुव्यवस्था, अनि योभन्दा पहिलादेखि नै हामीले के भनिरहेको छ भने नयाँ नियमको मण्डली जो 2000 वर्ष अगाडि नै यो सबै कुराहरू चलेको थियो, होइन, एफिसीको मण्डली त पावलकै शिक्षामा 2.5 वर्षसम्म निरन्तर शिक्षा दिएर त्यो एकदमै परिपक्व अलमोस्ट पर्फेक्ट मण्डली, तर त्यहाँका अगुवाहरूमा झुट्टा शिक्षा पस्यो भित्रैबाट। त्यसकारणले यो झुट्टा शिक्षा पस्ने कुराको बारेमा चेतावनी दिएको छ नि त। त्यसैले तिमोथी चाहिँ त्यहाँ त्यो मण्डलीलाई अब झुट्टा शिक्षाबाट सुधार्नलाई त्यहाँका एल्डरहरूलाई अगुवाहरूलाई सही बाटो लगाउनलाई बसेका छन्। अनि पावलको शिक्षाहरूमा ती समस्याहरूलाई कसरी समाधान गर्ने र सबभन्दा ठुलो कुरो मण्डलीमा सुव्यवस्था कसरी कायम गर्ने, यो कुरो सबभन्दा मुख्य छ। त्यसैले यो भन्दै गर्दा तपाईँ र मेरो मण्डली सम्बन्धीको दर्शन प्रष्ट हुनुपर्छ। मण्डली सम्बन्धी दर्शन, तपाईँ आफैलाई क्रिस्चियन हुँ भनेर सोच्नुहुन्छ भने हरेक व्यक्ति, अगुवा पास्टर मात्रै होइन, हरेक व्यक्तिले यो दर्शन थाहा पाउनुपर्छ कि मण्डली ख्रिस्टको शरीर हो नि त। ख्रिस्टको शरीरमा चाहिँ परमेश्वरको महिमा हुनु पऱ्यो नि त, त्यो सुव्यवस्थित हुनु पऱ्यो नि त। त्यसकारणले ख्रिस्टको शरीर स्वास्थ्य र सुव्यवस्थित हुनलाई सबै अङ्गहरू चल्नु पर्यो। अब त्यसको हिसाबले शिक्षा दिने, सुधार्ने, निर्देशन दिने, वचन सिकाउने, यो सबै जिम्मेवारी चाहिँ हामीले पावलले तिमोथीलाई सिकाएको कुराहरूबाट देख्दछौँ। यो सबै जिम्मेवारीहरू हामी देख्दछौँ, तर त्यो जिम्मेवारी चाहिँ खालि अगुवा पास्टरको जो प्रचार गरेर शिक्षा दिन्छ उसको मात्रै होइन कि, सबै मेम्बरहरूले सिक्नुपर्ने हो, होइन? त्यसैले सबभन्दा पहिलो कुरा नै मण्डली सम्बन्धी नै यो शिक्षा हो। अनि तपाईँलाई मैले यो मण्डली सम्बन्धी शिक्षा अर्को दिन म कुनै दिन सिकाउने विचार, अलिअलि त सिकिरहेको छु के अरे हाम्रो चर्चमा शनिबारको सेवामा। त्यो मण्डलीको शिक्षा बुझ्न जरुरी छ। त्यो के हो भने परमेश्वरमा नयाँ जन्म लिएर जो ख्रिस्टमा हुन्छ नि, जोसँग येसुको आत्मा रहनुहुन्छ नि, त्यसपछि येसुको प्रभुत्वमा ऊ येसुको इच्छा गरेर जिउँछ नि, एकजना मान्छे मात्रै होइन कि सम्पूर्ण मण्डलीका विश्वासीहरू येसुमा जिउँछन्, येसु उनीहरूमा जिउनुहुन्छ, अनि उनीहरू येसुको महिमा गर्नलाई जिउँछन्, उहाँको योजना पुरा गर्नलाई जिउँछन्। त्योभन्दा बाहिरको मान्छे मण्डलीको सदस्य हुँदैन। त्यसकारणले येसु प्रभुले मत्ती 18:20 के हुन्छ, दुई वा तिन जहाँ मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म उपस्थित छु। हामी चाहिँ धेरै जस्तो हाम्रो बिचमा परमेश्वर हुनुहुन्छ भनेर प्रार्थना गर्दा, यताउता कुरा गर्दा त्यो पदलाई कोट गर्छौँ, तर त्यो परमेश्वर हामीसँग हुनुहुन्छ भन्ने कुराको अर्थ के हो चाहिँ बुझ्दैनौँ। परमेश्वर हामीसँग हुनलाई त तपाईँ र मेरो इच्छा, तपाईँ र मेरो सम्पूर्ण कुरा चाहिँ येशूको पाउमुनि सुम्पनु पऱ्यो नि। उहाँलाई प्रभु मान्ने भनेको चाहिँ उहाँको प्रभुत्व मुनि, उहाँको शासन मुनि, संसारको सिस्टम र संसारको अभिलाषा त्यागेर, जस्तो येशूले भन्नुहुन्छ नि, कोही मेरो चेला हुने इच्छा गर्छ भने दैनिक आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस बोकोस् र मेरो पछि लागोस्। त्यो व्यक्तिको हृदयमा येशू हुनुहुन्छ। जब दुई वा तिन त्यस्ता मान्छेहरू सँगै छन् नि, त्यहाँ प्रभु उपस्थित हुनुहुन्छ। त्यसैले मण्डली भनेको चाहिँ परमेश्वरको उपस्थित भएको ठाउँ हो। कतिचोटि तपाईँ र मलाई झट्टै त्यस्तो देखिँदैन, होइन? जस्तो मोसासँग परमेश्वर बोल्नुभयो, होइन? पुरानो नियममा त धेरै भविष्यवक्ताहरूसँग परमेश्वर बोल्नुभयो, तर नयाँ नियममा पनि हामीले कतिचोटि पत्रुस पावलको बिचमा अथवा युहन्नाले पत्मोसको टापुमा येशू प्रभुलाई देखेर उहाँले प्रकट गर्नुभएको कुराहरू, हुँदै गरेको वर्तमानका कुराहरू र भविष्यमा हुन सक्ने कुराहरू प्रकाशको पुस्तकमा लेखिएको छ। वास्तवमा प्रकाशको पुस्तकमा तिनवटा टाइम छ त्यहाँ। एउटा टाइम चाहिँ येशू प्रभु संसारमा चेलाहरू सँगसँगै हिँड्नु भएको कुराको बारेमा छ, अर्को टाइम चाहिँ येशू प्रभु विश्वासीहरूको हृदयमा जिउनु भएर हरेक मण्डलीमा चाहिँ येशूको उपस्थिति, त्यसैले त्यो चर्च युग भन्छ, मण्डली युग। तपाईँले हेर्नुभयो भने प्रकाशको पुस्तकमा मण्डली युगको बारेमा छ। त्यसपछि जब प्रेरित युहन्ना स्वर्गको ढोका खुलेर भित्र पस्छ, त्यसपछि सिंहासनमा कोही व्यक्ति बसेको देख्छ, त्यसपछि उसले जे जे कुरा देख्छ त्यो अलिकति हामीलाई बुझ्न गाह्रो छ। अनि त्यो समय उसले स्वर्गमा देखेको कुरा जति चाहिँ के छ, त्यतिखेर स्वर्गमा उसले के देख्छ, येशू प्रभु सेतो घोडामा चढेको, त्यसपछि उहाँको पछि पछि सेतो वस्त्र लगाएका सेता घोडामा चढेका सन्तहरू देख्छ, त्यो सबै पछिको कुरा देख्छ। त्यति मात्रै होइन, पछि अनन्तसम्म स्वर्ग कस्तो हुन्छ, त्यहाँ स्वर्ग गएका विश्वासीहरू कस्तो हुन्छ, त्यहाँ सबै। त्यसैले प्रकाशको पुस्तक बुझ्ने हो भने तिनवटा समय बुझ्नुपर्छ, तिनवटा समय फरक फरक छ। त्यसैले मैले यो कुरो किन ल्याइरहेको छु भनेदेखि, यहाँ खालि यो 5 अध्याय पहिलो तिमोथीमा वृद्धहरू र स्त्रीहरू, त्यसपछि अरू कुराहरू पनि छ, मण्डलीमा एकअर्कालाई कसरी व्यवहार गर्ने, त्यहाँ कस्तो खालको सिस्टम हुनुपर्छ, त्यसलाई कसरी व्यवस्थित हुनुपर्छ, त्यसको बारेमा शिक्षा दिँदै गर्दाखेरि तपाईँहरू मैले जबसम्म मण्डली के हो र कसरी सत्य मण्डली हुन्छ भन्ने बुझेनौ नि, यो सबै कुरा हुन सक्दैन। किनभने त्यो ठिक प्रकारले वृद्धहरूलाई सेवा गर्ने ठिक प्रकारले विधवाहरूलाई सेवा गर्ने, यो सबै कुरा चाहिँ परमेश्वरको आत्माद्वारा जब डोर्याइन्छ तब मात्रै सम्भव छ। त्यसकारणले तपाईँलाई मैले यो मण्डलीको सुव्यवस्था, त्यसैले त्यसो भन्दै गर्दा जब 2 हप्तापछि, झन्नै 3 हप्तापछि भनौँ, म नेपालमा आएपछि यसपाला मेरो सबैभन्दा ठुलो फोकस भनेको चाहिँ मण्डली सेवामा जति पनि मण्डलीमा मिनिस्ट्रीहरू हुनुपर्छ, साना बालकदेखि लिएर वृद्धसम्मको के खालको मिनिस्ट्री हुन्छ, त्यो कसरी सञ्चालन हुनुपर्छ, विशेष गरिकन प्रभुको शिक्षामा के छ, परमेश्वरले के वचन दिनुभएको छ, हामीले यसलाई कसरी अगाडि बढाउनु पर्छ, त्यसमा मान्छेहरूको महत्त्वाकाङ्क्षा चाहिँ के हो। धेरै जस्तो मान्छेहरू चाहिँ मैले के देख्छु भने नि उसको आफ्नै जीवनको स्वार्थी महत्त्वाकाङ्क्षा देख्छु। हामीले अब टाइम आएको छ कि हाम्रो योजना, हाम्रो प्लान, हाम्रो चाहना, हाम्रो परिश्रम, हाम्रो कोसिस, हाम्रो व्यक्तिगत फाइदाको स्वार्थको कुरा छ कि परमेश्वरको मण्डली र परमेश्वरको राज्यको कुरा छ। यो हरेक मान्छेले यो जाँच्ने बेला आएको छ। किनभने तपाईँलाई म क्लियर भनिदिन्छु, मलाई अरू केही मतलब छैन, को मान्छे ठुलो छ, धेरै पढ्या छ, एकदम वरिष्ठ पास्टर छ, को सानो छ, मतलब छैन। हरेक व्यक्तिलाई परमेश्वरको बोलावट छ, हरेक व्यक्तिलाई प्रभुको वचन अनुसार जिउने आज्ञा छ, अनि ती सबै कुराहरूमा हामीले जिउँ भने मात्र उहाँले जुन काम सुरु गर्नुभयो यो मण्डली युगमा धेरैभन्दा धेरै आत्माहरूलाई बचाएर उनीहरूलाई ख्रिस्टमा परिपक्व उहाँको स्वभावमा परिवर्तन गरेर येशूको दोस्रो आगमनको लागि तयार गर्ने काम, यो काम हरेक व्यक्तिको, त्यो कसैले पनि मेरो जिम्मेवारी तपाईँलाई भन्न पाउँदिन, तपाईँ एकजना सानो सदस्यको जिम्मेवारी अगुवालाई पास्टरलाई भन्न पाउँदैन, हरेक व्यक्तिको आफ्नो जिम्मा हुन्छ। अनि यो कुरो हामीले कतिचोटि बुझ्या छैन, जुन जुन कार्यक्रमहरू, जुन जुन तरिकाहरू, एक्टिभिटिजहरू हामीले अहिलेसम्म देखेका छौँ नि, धेरै जस्तो चाहिँ छौँडाले चलाइराखेका छ। म तपाईँलाई क्लियर भनिदिन्छु, किनभने बाइबलमा जे छ त्यो कुरो त हामीले विश्वास गर्नै पर्छ नि। जो मान्छे ख्रिस्टमा छ नि त्यो त नयाँ सृष्टि हुन्छ नि त, त्यो पापको कुरा त मर्नुपर्छ नि त प्रियहरू हो। तर हामी त एउटाले हाम्रो विरुद्धमा पाप गर्छ, हामी उसको विरुद्धमा पाप गर्छौँ, त्यही लडाइँ लडिरहेछ नि, त्यो त शैतानकै काम भयो नि प्रियहरू हो। त्यो त परमेश्वरको राज्य, त्यो मण्डलीको कुरा भयो नि, मण्डली भनेको त जीवित कुरा हो नि, त्यहाँ त येशू हुनुहुन्छ नि प्रियहरू हो। यो कुरो जबसम्म तपाईँले बुझ्नुहुन्न नि, जबसम्म आफैलाई त्यहाँ समर्पित गर्नुहुन्न नि, त्यस्ता मानिसहरू एक दिन सरप्राइज हुन्छन्, किनभने येशू आउँदै गर्दा उनीहरू छोडिन्छन् प्रियहरू। यो साँच्चै हो, बाइबलमा क्लियर छ। हरेक व्यक्तिले आफैले थाहा पाउँछ कि उसले प्राथमिकता आफ्नो जीवनमा कसलाई दिएछ, येशूको इच्छालाई कि आफ्नो इच्छालाई, परमेश्वरको वचन कसरी पुरा भइरहेको छ। यो चाहिँ कसैले देखाउन होइन, न केही कमाउन हो, न यो पेसा बनाउने। कतिजना मान्छेहरूले के गर्छ, यो सेवाकाई, पास्टर काम, मिनिस्ट्री, अगुवापन सबै आफ्नो आर्थिक उन्नतिको लागि राख्छ, त्योभन्दा ठुलो गलत केही होइन। बिना पैसा, मैले साधु सुन्दर सिंहको बायोग्राफी पढिराखेको छु, अचम्मको काम उसको जीवनमा, उसले केही बोकेको छैन, साधु बनेर एउटा कुण्डली बोकेर कतिचोटि जङ्गलमा सुत्या छ, कतिचोटि त्यो समुद्रको किनारमा, कतिचोटि ओडारमा, तर परमेश्वर उसको जीवनमा आनन्दले भरिराख्नु भएको। अनि आज साधु सुन्दर सिंह झन्डै 100 वर्ष, 150 वर्ष पो हुन लाग्यो, ऊ चाहिँ 1912-13-14 मिनिस्ट्री होइन 6-7 त्यो बेलाको सेवा हो, अनि ऊ धेरै बाँच्या पनि छैन, तर कस्तो अचम्मको काम। अनि मैले धेरै प्रचारकहरूले साधु सुन्दर सिंहको कुरा गरेको देखेको छु, त्यसकारणले होला हामीले साधु सुन्दर सिंहको जस्तै सन्त हुने अथवा के पनि न ओन नगर्ने, आफ्नो केही पनि नहुने, सबै छोडेर परमेश्वरको पछि लाग्ने, बेलुकाको खाना पनि प्रभुकै भरोसा गर्ने, सायद कोही कोही मान्छे त्यस्तो पनि हुन्छन् होला, हामीले त्यस्तो नगरे होला। तर तपाईँलाई म भन्छु, कुनै दिन केही वर्ष मैले पनि मेरो जीवन झन् झन् त्यस्तो गरेको थियो, कसैले बुझ्दैन त्यो सबै कुरो, कसैले बुझ्दैन। जम्मैले के देख्छ भने यसले घर बनायो, यसको सबै पैसा भयो, यसको यो भयो, त्यो देख्छ, तर कसैले पनि कसैको जीवनलाई केलाएर हेर्न सकेका छैन। त्यसकारणले प्रियहरू हो, हाम्रो जीवन हेर्नु पर्यो। कुनै मान्छेले केही कुरा सुरु गर्छ नि, खालि हल्लामा नलागेर किन सुरु गर्छ, के भइरहेछ, त्यसको बारेमा मूल्याङ्कन गर्न सक्नु पर्यो। अनि तपाईँ र मेरो जिम्मेवारी र काम, दर्शन के हो, परमेश्वरले के गर्दै हुनुहुन्छ, यो हरेक मान्छेले आफैले जवाफ दिने कुरा हो। त्यसैले मैले यो सबै कुरा भने किनभने यो मण्डली सुव्यवस्थाको विषय, त्यसैले यहाँ सुरुमा मण्डलीमा एकले अर्कालाई कसरी सेवा पुर्याउने, मण्डलीमा के हुनुपर्छ भने नि पक्षपात भन्ने नै सबभन्दा ठुलो कुरा शैतानबाट आउँछ, सबभन्दा ठुलो समस्या संसारबाट आउँछ। अनि सुरुकै मण्डलीमा यो समस्या आएको थियो, त्यसैले अब अलिकति मैले यसको वर्णन गरेको छु, तपाईँलाई म पढ्न चाहन्छु। सुरुको मण्डलीले जुन समस्या भोगेका थिए, आजको मण्डली पनि विभिन्न प्रकारले त्यस्तो समस्या भोगेको हुन्छ, किनभने त्यो बेलाको समस्याहरू आज पनि समस्या छ। त्यो बेलाको जस्तै आज पनि वृद्धहरू छन्, त्यो बेलाको जस्तै आज पनि गरिबहरू छन्, त्यो बेलाको जस्तै आज पनि विधवाहरू छन् जसलाई मद्दत गर्नुपर्ने हुन्छ। अनि आज पनि अट्ठेर मान्छेहरू पनि छन्, असल मान्छेहरू पनि छन्, सबै कुरा छ। त्यसैले प्रेरित छ अध्यायमा हामीले त्यो ग्रिक विधवाहरू, स्त्रीहरू, विश्वासी भनेको चाहिँ अन्य जाति विश्वासी भन्छ, अथवा यहुदी र ग्रिक दुई किसिमको, अन्य जाति भनेको चाहिँ ग्रिकहरू, यहुदी भनेको चाहिँ यहुदी जाति। अनि त्यतिखेर समस्या के भयो भने धेरै जस्तो क्रिस्चियन थिए, यहुदी जातिबाट भएको थियो, प्रेरितहरू पनि सबै यहुदी जाति थिए। त्यसकारण ग्रिक विधवाहरूको चाहिँ त्यहाँ हेरचाहमा कमजोरी भयो, किनभने मलाई जहाँसम्म लाग्छ त्यो सेवा गर्ने मान्छेहरूमा सबै त्यत्तिकै परिपक्व मान्छे थिएन। अनि चेलाहरू चाहिँ धेरै जस्तो, उनीहरू त धेरै परिपक्व थिए, सबै येशू प्रभुका चेलाहरू, तर उनीहरू के थिए, धेरै जस्तो काममा लागेको थिए, परमेश्वरको काममा। त्यस कारण त्यहाँनिर, त्यसैले त्यहाँनिर हामी देख्छौँ कसरी त्यो समस्याको समाधान गरिएको थियो भनेर। त्यसैले प्रेरित छ अध्यायमा मण्डलीको केही सदस्य समूह, होइन, त्यो भनेको चाहिँ ग्रिक विधवाहरू, तिनीहरूलाई वास्ता गर्नलाई चाहिँ त्यहाँनिर कमजोरी भएको अवस्था हामी देख्दछौँ। हामीले देख्दछौँ मण्डलीमा सुव्यवस्था कायम हुन र सबै मण्डलीका सदस्यहरूको हेरचाहहरू निष्पक्षतामा, उनीहरूको आवश्यकता जसलाई छ त्यो आवश्यकता पुर्याउने काममा समस्या हुनु हुँदैन। त्यो सबै कुराको लागि अगुवाहरू पहिला उनीहरूले निर्देशन दिने र अगुवाई गर्ने हुनु पर्यो, सचेत ल्याउनु पर्यो, शिक्षा दिनु पर्यो, बुझाउनु पर्यो, र सबै मण्डलीको एक मन हुनु पर्यो। त्यो एक मन भन्ने कुराबाट त कहिल्यै पनि हामी बाहिर हुन सक्दैनौँ, किनभने शरीर भने त एउटै एउटै शिरले चल्छ नि। तपाईँको सहमति अगुवासँग छैन भने, अगुवाको सहमति अरूसँग छैन भने त्यहाँ समस्या छ, किनभने तपाईँ र म जब येशूको आत्मामा समर्पित हुन्छौँ नि, हामीमा त एउटै मन हुन्छ नि। यो कुरो जहिले पनि जसले पनि विचार गर्नु, त्यसैले हामी देख्छौँ पहिलो तिमोथी 5 अध्यायमा पावलले तिमोथीलाई मण्डलीका सबै समूह, सबै खाले मान्छेहरू, किन मण्डलीमा भन्दा बढी डाइभर्सिटी भन्छ नि अङ्ग्रेजीमा, भिन्न भिन्न व्यक्ति, होइन, धेरै जस्तो के हुन्छ, एउटै जाति, एउटै व्यक्ति, एउटै समूह, होइन, जस्तो दिदीबहिनीहरू दिदीबहिनीहरू, अथवा पुरुषै पुरुष, अथवा जवानै जवान, अथवा अर्को जाति, होइन, तमाङ जाति, अथवा यो चाहिँ नेवार जाति, अथवा यो चाहिँ छेत्री जाति, उनीहरू एक हुन्छ नि, त्यहाँ एकता हुन्छ। तर मण्डली भनेको त्यस्तो हुँदैन नि, मण्डली सबै मिलेर बन्छ नि, कोही उमेर पुगेका हुन्छन् पाक्का, कोही भर्खरका हुन्छन्। तर यहाँ सबभन्दा ठुलो विशेषता के हुन्छ, मण्डलीमा एकता हुन्छ, चाहे जुन अवस्थाबाट, धनी गरिब, बलियो निर्दो, जुनसुकै जात, सबभन्दा महत्त्वपूर्ण गुण भनेको मण्डली एउटै आत्माबाट चलेको हुन्छ, त्यसको प्रभु अथवा शिर एउटै, येशु प्रभु। त्यस कारणले त्यो एउटै शिरबाट सञ्चालित हुने अङ्गहरूमा एकता भएन भने त त्यहाँ समस्या भयो नि, त्यहाँ त रोग भयो नि, त्यहाँ त के भन्छ, प्यारालाइसिस हुनुभन्दा पहिला हार्ट एट्याक हुन्छ, होइन, एउटा मान्छे नमिल्ने बित्तिकै त प्यारालाइसिस भयो नि। यो कुरो एकदम हामीले विचार गर्नुपर्छ। त्यस कारणले यो शिक्षा महत्त्वपूर्ण छ, हामीलाई यति मोटिभेट गरोस् कि हाम्रो मण्डलीमा सबै खाले मान्छेहरूको उचित स्याहार सुसार हुन सकोस्, र स्याहार सुसार प्राप्त गर्नेहरूको पनि सही खालको आत्मा होस्, उनीहरू पनि सधैँ सहायता खोज्ने होइन कि मद्दत पुर्याउने कुरामा एक भएर जाउँ। त्यसैले त्यहाँनिर मानिसहरूले परमेश्वरको महिमा देख्न सक्नुपर्छ। त्यसैले त्यो कुरा चाहिँ तिमोथीलाई दिएको शिक्षाको हिसाबले हामी यहाँ सिक्दैछौँ। पहिलो पोइन्ट तपाईँलाई मैले यहाँनिर मण्डलीका वृद्धहरू बारेमा तिमोथीलाई पावलले के कुरा शिक्षा दिएका छन्, एकदम जोरदार प्रकारले एडमोनिसन भन्छ अङ्ग्रेजीमा, भनेको चाहिँ एउटा कडा आदेश, सुझाव, उनलाई सम्झाएको कुरा, त्यो के छ भनेदेखि यी सबै कुराहरू, अनि विशेष गरी उमेर पुगेका पाकाहरू, कतिचोटि के हुन्छ भने अब बिचरा पाकाहरू चाहिँ पहिला जवान हुँदाखेरि चाहिँ के हुन्छ भनेदेखि अब बोल्न पनि सक्छ, पैसा पनि हुन्छ, अनि मान्छेले मान्छ, जब उनीहरू पाक हुँदै गयो कहिलेकाहीँ बिर्सिन्छ, कमजोर हुन्छ, अनि मान्छेहरूले हेला गर्न थाल्छ। विशेष तपाईँ बुढो हुन थाल्नुभयो भने तपाईँलाई चाहिँ पक्का थाहा हुन्छ, मान्छेले हिजो अस्ति अर्कै प्रकारले बोल्थ्यो, आज अर्कै प्रकारले बोल्छ, होइन। तर तपाईँ र म परमेश्वरका जनहरू, हाम्रो मण्डलीमा त्यस्ता कुराहरूलाई ठाउँ दिनु हुँदैन। ऊ चाहिँ उमेरमा पाएको छ, न उसको न पैसा छ न उसको बुद्धि छ, भनेको कुरा पनि बिर्सिन्छ, उसलाई चाहिँ हेला गरेर बोल्ने हुनु हुँदैन। यो परमेश्वरको वचन हो। त्यसकारणले एक पदमा के लेख्छ, एक र दुई पदमा खास गरिकन मण्डलीमा उमेरमा पाका सदस्यहरूको सम्बन्धमा चाहिँ गहिरो शिक्षा हामी देख्दछौँ, कडा शिक्षा पावलले दिँदछन्। विभिन्न प्रकारका मानिसहरूलाई निष्पक्ष सेवा र सल्लाह, निष्पक्ष हुनलाई सेवा र सल्लाह दिएका छन्। यहाँनिर के छ, एक र दुईमा वृद्ध मानिसहरूलाई नहप्काऊ, देख्नुभयो? त्यसैले यो हरेक अगुवा लिडर पास्टरले बुझ्नु पर्यो र हरेक विश्वासीले सिक्नु पर्यो, ताकि उमेर बढी हुँदैमा धनी होस्, केही नभएको मान्छे होस्, गरिब होस् अथवा कमजोर होस्, कहिलेकाहीँ त्यस्तो मान्छे सफा पनि हुनु सक्दैन, तर उनीहरूलाई आदर गर्नु पर्यो, उनीहरूलाई हेला गर्नु परेन, तिनीहरूलाई बाबुलाई झैँ सम्झाउनु पर्छ, बाबुलाई जस्तै व्यवहार गर्नुपर्छ। कतिजनालाई सम्झाउनु पनि पर्दैन, उनीहरूको कुरा चाहिँ सुनिदिनुपर्छ, आफूभन्दा सानाहरूलाई भाइ समान। त्यसकारण जहिले पनि अर्को एउटा पोइन्ट मैले के देख्छु भने नि, कतिचोटि चाहिँ साना मान्छेहरू धेरै सिपालु हुन थाल्यो भने ठुला मान्छेहरू विशेष गरी पास्टर अगुवाले उसलाई चाहिँ मौका नदिने। मैले धेरै यस्तो इतिहासमा सुनेको छु, नेपालको मण्डलीको इतिहासमा, अनि कतिचोटि मान्छेहरू भागेर अर्कै चर्चमा गएर भागेर बाइबल स्कुल जाने त्यस्तो गरेको पनि देखेको छु। अनि कतिचोटि के हुन्छ भने जवान मान्छेहरू चाहिँ अलिअलि जान्ने भइसकेपछि आफूलाई जसले विश्वासमा ल्यायो उसैको विरुद्धमा खडा भएको पनि देखेको छु। यो सबै पक्षमा परमेश्वरको वचनको आवश्यकता छ, तर मण्डलीका विश्वासीहरूको लागि चाहिँ यो महत्त्वपूर्ण कुरा छ। त्यसैले यहाँनिर के भनेको छ, वृद्धहरूलाई आदर गर्ने कुरा, भाइहरूलाई चाहिँ, जवानहरूलाई चाहिँ भाइ समान, एउटा सत्कार, एउटा मायाको हिसाबले उनीहरूलाई पनि आदरणीय मान्ने कुरा चाहिँ यहाँ देखिन्छ। दुई दुई पदमा के छ, वृद्ध स्त्रीहरूसँग आमा झैँ। त्यसैले अनि अर्को चाहिँ के छ, युवतीहरू चाहिँ सम्पूर्ण पवित्रतामा बहिनी समान व्यवहार गर। त्यसैले यो एउटा लाइनमा कति धेरै कुराहरू तपाईँलाई देख्न यहाँ देख्न सक्छौँ। त्यसैले यो यो घटिराखेको घटनाको सम्बन्धमा हो, होइन? विशेष गरी जवान केटीहरूप्रति अर्को मान्छेहरूको व्यवहार धेरै परमेश्वरको महिमा नहुने देखिन्छ कहिलेकाहीँ। अनि कतिचोटि शिक्षा नपाएका अगुवाहरूले चाहिँ त्यसलाई व्यवहार त्यसलाई कसरी करेक्सन गर्ने पनि जान्दैन, त्यसपछि भित्रभित्रै यता र उता हुन थाल्छ। तर एउटा शिक्षा के हो भनेदेखि, त्यस्तो खालको कुरा चाहिँ शैतानको काम हो, परमेश्वरको विरुद्ध हो, त्यो ठुलो पाप हो, त्यसले मान्छेलाई नर्कमा लान्छ, त्यो परमेश्वरको अगाडि हुन सक्दैन, परमेश्वरबाट त्यो घृणित हुन्छ, त्यो कुरो हामीले थाहा पाउनु पर्यो। त्यसैले यो एकजना मान्छेले गवाही दिएको मलाई थाहा थियो, म अब यो कुरा नभन्ने विचार थियो तर भन्न लागेको छु। म भर्खरै विश्वास गर्दा के हुन्छ, हामीहरू ठिटा मान्छे हुँदाखेरि, मैले विश्वास गर्दा चाहिँ 21-22 उमेर हो, ठिटा मान्छेहरू, अब यो तपाईँहरूलाई मैले मेरो आफ्नो नराम्रो विचार भनेर निराश बनाउने होइन कि, मैले के भन्न खोजेको भने हामीले कसरी होसियार हुनुपर्छ, बद्लिनुपर्छ भन्ने कुरा। अनि त्यो दाईले के भन्थ्यो भने, सुरु सुरुमा त के हुन्छ, हामी त केटी राम्रो राम्रो देख्यो भने त जिस्काउने, अझ भ्यायो भने यसो घुच्चा मार्ने हुन्छ नि त, होइन? अब चाहिँ ऊ पर नै एउटा केटी आ देख्यो भने यतादेखि नै मुन्टु निहुराएर अर्कैतिर फर्केर हिँड्ने, किनभने त्यो पहिलाको सम्झनाले उसलाई फेरि जिस्काउनु मन लाग्छ नि त, ऊ परिचित हुन्छ नि त। भनेको मतलब हामी अपोजिट मतलब लिङ्गसँग अथवा दिदीबहिनीसँग, दाजुभाइले दाजुभाइसँग दिदीबहिनीले हामी पवित्रतामा व्यवहार गर्नुपर्छ। हामीमा हामीभित्र कुनै खराबीको सोच आयो भने त पाप भयो नि त, त्यो त व्यभिचार भयो नि त। यशुप्रभुले 5 अध्याय मा त त्यो कुरा भन्नुभएको छ नि त, मत्ती 5 अध्यायमा व्यभिचारको सम्बन्धमा, मनभित्र सोच्ने पनि व्यभिचार भनेर, होइन? यो कुरो विचार गर्नु पर्यो। अनि त्यस्तै यहाँनिर अब तपाईँलाई पहिलो तिमीथि 3 अध्यायमा जो साँच्चै विधवा हुन् तिनलाई चाहिँ आदर गर्नुपर्छ भनेर यहाँ लेखिएको कुरा हामी देख्दछौँ। त्यसैले तपाईँलाई एउटा अर्को पद म पढ्न चाहन्छु यहाँ, त्यो चाहिँ यो कसरी एक अर्कालाई व्यवहार गर्ने भन्ने कुराको सम्बन्धमा चाहिँ पहिलो तिमोथी 5:21 पदमा पनि लेखेको छ, परमेश्वर र ख्रिस्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूका सामु म त तिमीलाई आज्ञा दिन्छु। सो यहाँनिर पावलको आज्ञा चाहिँ यहाँ परमेश्वरको सामु र स्वर्गदूतको सामु भनेर किन भनिराखेको छ भने, उनको आज्ञा चाहिँ महत्त्वपूर्ण छ, त्यसलाई हामीले ध्यान दिएर सुन्नुपर्छ। त्यो आज्ञा के छ त, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर भनेको चाहिँ एकअर्कामा व्यवहार गर्ने कुराको बारेमा लेखिएको छ। त्यसमा भेदभाव हुनु हुँदैन भन्ने कुरा हामी देख्छौँ। तिमोथी आफै कम उमेरका भएकोले अब उनले चाहिँ बढी उमेर भएका वृद्धहरूलाई जस्तो उमेरमा कमजोर, कतिचोटि त अहिलेका जवानहरूको त के हुन्छ भने त्यो विचार पनि फरक हुन्छ, अलिकति उमेर गएको मान्छेसँग त कुरा पनि मिल्दैन, मिलाउनु पनि खोज्दैन। अनि कहिलेकाहीँ अलिकति धेरै उमेर फरक छ भने बाउ र छोराछोरीको बिचमा पनि कुरा पटक्कै मिल्दैन, त्यो गलत छ। त्यही कारणले छोराछोरीले बाबुआमालाई परमेश्वरीय शिक्षा, प्रभुको वचन सिकाउनु पर्छ। छोराछोरीले हामी संसारको मान्छे जस्तै जेनेरेसन ग्याप, के ग्याप भन्छ नि, त्यो हाम्रोमा लागु हुनु हुँदैन। हाम्रोमा के हुन्छ, परमेश्वरको शिक्षामा हरेकले पालन गर्नुपर्छ। यो नै हाम्रो क्रिस्चियनको कर्तव्य हो। व्यवस्थाको पुस्तकमा अनि यहोशूको पुस्तकमा तपाईँले हेर्नुभयो भनेदेखि कसरी छोराछोरीलाई परमेश्वरको ज्ञानमा हुर्काउने त्यहाँ धेरै कुराहरू देखेको छ। त्यसैले त्यो कुरोमा हामी कमजोर भयौँ भनेदेखि हामीले हाम्रो जिम्मेवारी पुरा गर्न सकेका हुँदैनौँ। त्यसैले पावलले तिमोथीलाई सबै मानिसहरूलाई निष्पक्ष प्रेम गर्न, सबैको निष्पक्ष सेवा गर्न आज्ञा दिएका छन्। तिनीहरू जुन अवस्थामा, जुन अवस्थाका पनि हुन सक्छन्, तिनीहरूलाई समान सेवा र समान व्यवहार गर्नलाई चाहिँ उनले आज्ञा दिएका छन्। यो विषयमा हामी अर्को हप्तातिर पनि हेर्नेछौँ, र तपाईँले राम्रोसँग ध्यान दिनुहोस्। मण्डली एउटा परिवार हो, त्यसैले एक अर्कालाई पारिवारिक रूपमा व्यवहार गर्ने शिक्षा यहाँनिर परमेश्वरको वचनमा दिएको छ। एउटा परिवारमा साँच्ची नै त्यो परिवार खालि मुखले मिठो मिठो लाग्न होइन कि, जिम्मेवारीको हिसाबले पनि एकले अर्कालाई समय दिने, आफ्नो स्रोत खर्च गर्नेसम्मको व्यवहार हुनुपर्छ, बलिदानपूर्ण हुनुपर्छ। सो वृद्धहरूलाई आमा बाबुको हिसाबले आदर गर्ने र कम उमेरकाहरूलाई भाइ बहिनीको हिसाबले व्यवहार गर्ने कुरा चाहिँ कडा शिक्षा। पावलले के भन्छ यहाँनिर, होइन, येशु ख्रिस्टको सामु र चुनिएका स्वर्गदूतहरूको सामु यी कुराहरू पालन गर्नलाई उनले शिक्षा दिएका छन्। त्यसैले अघि हामीले प्रेरितमा यो मण्डलीको समस्याको बारेमा कुरा गरेका थियौँ। तपाईँलाई अलिकति म यो पद पढ्न चाहन्छु। ती दिनमा प्रेरितमा सबभन्दा ठुलो समस्या यो ग्रिक विधवाहरू, अन्य जातिको विधवाहरू, यहुदी होइन कि, अन्य जाति क्रिस्चियनहरूको विधवाहरूको लाई चाहिँ ध्यान पुगेका थिएन, त्यहाँ पक्षपात भएको थियो भनेर कुरा उठ्यो। अनि उनीहरूले त त्यसलाई कति राम्रोसँग समाधान गरेको हामी देख्छौँ। उनीहरूले प्रार्थना गरे, त्यसपछि मान्छेहरू चुने र तिनीहरूले सबै कुरा सही प्रकारले शिक्षा दिए, सहायता पुर्याए, सेवा दिए। सो यहाँनिर हिब्रूहरूको विरुद्धमा ग्रिक यहुदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैन थिए, त्यहाँको समस्या देखियो। अहिले पनि के हुन्छ भने धेरैचोटि एउटा वर्गले चाहिँ हामीलाई चाहिँ मण्डलीमा वास्ता भएन भन्ने कुराहरू कहिलेकाहीँ सुन्न सकिन्छ। कहिलेकाहीँ मान्छेहरूलाई त्यसैले यो सबभन्दा सेन्सिटिभ विषय, सबभन्दा ध्यान दिनुपर्ने विषय चाहिँ मण्डलीको सबभन्दा मुख्य अगुवा जो हो र अरू अगुवाहरू जो हुन् उनीहरूले यस्ता कुराहरूमा समझ हुनुपर्छ, ताकि यो विषयलाई एउटा उदाहरण बन्न सकोस्, यसले एउटा गवाही बन्न सकोस्, यसले एउटा परमेश्वरको सत्य प्रेमको बारेमा प्रदर्शन हुन सकोस्। निष्पक्षता, आफ्नो परिवार आफ्नो मान्छेलाई एउटा, मेरो मान्छे मेरो पक्षमा मलाई सपोर्ट गर्नेलाई एउटा, अर्कोलाई अर्को हुन सक्दैन। हामीले हरेकको लागि निष्पक्षता देखाउन सक्नुपर्छ। प्रेरित 9 39 के छ, तब पत्रुस उठेर तिनीहरूसँग गए, त्यहाँ पुगेपछि तिनले तिनीहरूलाई माथिल्लो कोठामा लगे र विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोसाक र अरू वस्त्रहरू देखाए। यहाँनिर यो विधवाहरू सबै पत्रुसको अगाडि आए भन्ने जुन कुराहरू यहाँनिर छ, त्यो विधवाहरूको लागि उनीहरूले त्यसरी आवश्यकता पुरा गरेको थियो भन्ने हिसाब हामीले त्यहाँ देख्दछौँ। त्यसपछि अर्को एउटा पद म तपाईँलाई पढ्न चाहन्छु। परमेश्वरको वचनमा वास्तवमा इजरायली जातिहरूले विधवाहरूलाई खोजी खोजी सेवा दिन्थे, उनीहरूलाई सत्कार गर्थे, त्यस्तो खालको व्यवस्था पनि उनीहरूको वचनमा थियो, होइन? त्यस्तो खालको नियमहरू बनाइएको थियो, अनि त्यसको बारेमा चाहिँ हामीले यहाँनिर व्यवस्था एघा के अरे 10:18 इजरायलीहरूको नियमभित्र यस्तो कुराहरू, उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ, परमेश्वरको कुरा यहाँनिर उहाँ भन्दाखेरि चाहिँ प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ, तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ, यो परमेश्वरको स्वभाव हो। अनि यो कुरो वचनमा लेखिएको थियो, अनि यो कुरा चाहिँ व्यवस्थामा, होइन? त्यसपछि यहुदीहरूले यो कुरा पालन गर्थे। त्यसैले परमेश्वरले जुन कुरालाई परमेश्वरले समर्थन र आदर गर्नुहुन्छ, तपाईँले गर्नुभएन भने तपाईँ त परमेश्वरको विरुद्धमा खडा हुन्छ नि, तपाईँलाई परमेश्वरले एक दिन न्याय गर्नुहुन्छ नि, यो कुरो मान्छेले भुल्नु हुँदैन। अर्को व्यवस्था 24:17 परदेशी र टुरा टुहरीको न्याय दमन नगर, अन्याय के भन्छ, न्याय दमन नगर, कुनै विधवाको ओने धितोमा नल्याऊ। अथवा यहाँनिर विशेष गरी के भन्नु खोजिएको भने, जो विधवा छ, जो विधवा भन्ने बित्तिकै त उसको त धेरै समस्या हुन्छ नि, उनीहरूलाई चाहिँ सकेसम्म फेयर, सकेसम्म उनीहरूलाई मद्दत, एउटा दयाको व्यवहार गर्नुपर्छ भन्ने कुरा भयो। व्यवस्था 1:17 भलाइ गर्न सिक, न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देऊ, टुरा टुरीहरूको रक्षा गर, विधवाहरूको पक्षमा बोलिदेऊ। यो वास्तवमा व्यवस्था लेखेछु मैले, यो व्यवस्था होइन, यो एसआइया हो है, माफ गर्नुहोला, एसआइया जस्तो लाग्यो, मैले एसआइयाको लेख्या हो, एसआइया नै हो, एसआइया 1:17 हो यो। यहाँनिर यो चाहिँ व्यवस्था हुनुपर्छ। व्यवस्था 14:29 के तिमीहरूसित सहरमा बस्ने केही हिस्सा वा अंश नहुने लेवीहरू र परदेशी टुरा टुरी र विधवाहरू आएर अघाउन्जेल खाउन् र परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूका सबै काममा तिनीहरूलाई आशिष दिउन्। त्यसैले विशेष गरिकन यी पदहरूमा के छ भने, कमजोरीमा खाँचोमा परेको, विशेष गरी अब जुनसुकै समाजमा पनि विधवा भन्ने बित्तिकै चाहिँ सबभन्दा बढी हेलामा परेको र आर्थिक अवस्थामा कमजोर उनीहरूको चाहिँ, उनीहरूलाई धेरै समस्या भएको कुरा चाहिँ हामी बुझ्दछौँ। त्यसैले अर्को चाहिँ यो चाहिँ व्यवस्था, अर्को व्यवस्था 14:29 के तिमीहरूसित सहरमा बस्ने केही हिस्सा वा अंश नहुनेले, यो त मैले पढिसकेँ होइन र, आशिष देऊ। त्यसपछि यहाँनिर भजन सङ्ग्रह 94:6 तिनले विधवा वा विदेशीहरूको हत्या गर्छन् र अनाथहरूलाई मार्दछन् भनेको, यो चाहिँ गलत कुरा भयो होइन, त्यो कुरा यहाँनिर तपाईँले देख्नुहुन्छ। त्यसैले यहाँ अर्को चाहिँ मलाकी 3:5 कसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु, त्यसैले यसैले परमेश्वरले भन्नुभएको कुरा हो, न्याय गर्न तिमीहरूको नजिक आउनेछु, टुनमुने गर्नेहरू, व्यभिचारीहरू, झुटो गवाही बक्नेहरूका विरुद्धमा, मजदुरहरूलाई ज्यालामा ठग्नेहरू। अब यहाँनिर मुख्य हामीले हेर्नुपर्ने पद चाहिँ विधवा र टुराहरूमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु, सर्वशक्तिमान परम प्रभु भन्नुहुन्छ। विरुद्धमा परमेश्वरको गवाही भनेको चाहिँ के हुन्छ, दण्डमा पर्छ नि होइन, डरलाग्दो कुरा छ। तर गर्नुपर्ने कुरा चाहिँ के छ, यहाँनिर मिका 6:8 ए मानिस, जे असल छ त्यो उसले तँलाई, उहाँले तँलाई देखाउनु भएको छ। अनि यहाँनिर 3 मुख्य कुरा भनिएको छ, परम प्रभुले तँबाट के चाहनुहुन्छ, त्यो चाहने कुरा चाहिँ केवल यति, ठिकसित काम गर्नु होइन, अनि अङ्ग्रेजीमा चाहिँ डु जस्टिस भन्छ त्यसलाई, कृपालाई प्रेम गर्नु, त्यो भनेको चाहिँ लभ मर्सी भन्छ। अर्को चाहिँ तेरा परमेश्वरतिर विनम्र भएर हिँड्नु, बी वाक हम्बली विथ योर गड, त्यो भन्ने शब्द छ। अनि यो जसले गर्छ नि, हरेक कुरामा परमेश्वरको इच्छा अनुसार ऊ हिँड्छ होइन, त्यो कुरा चाहिँ हामी देख्दछौँ। त्यसैले तिमोथीलाई यी सबै कुरामा पावलले होसियारी हुने सल्लाह दिएको हामी यहाँ देख्दछौँ। अनि अर्को पोइन्ट पनि के छ भनेदेखि, परमेश्वरको स्रोतलाई हामीले परमेश्वरको स्रोतलाई बिना काममा खर्च गर्नु हुँदैन भन्ने कुरामा पनि परमेश्वरको वचनमा हामी देख्दछौँ। किनभने तपाईँलाई मैले त्यो 60 वर्ष नपुगेकोहरूलाई चाहिँ विधवाको लिस्टमा नलेख्ने, काम गर्न सक्नेहरूलाई चाहिँ उनीहरूलाई काम गर्न दिने, यो सबै कुराको शिक्षा पनि यहाँ छ। त्यसैले अब कहिलेकाहीँ के हुन्छ भने मान्छेहरू सधैँ सहयोगै गर्नुपर्ने, उनीहरूलाई सधैँ सहयोगै लिन तयार। त्यसैले यो शिक्षामा पनि हामी अलिकति सचेत हुन सक्नुपर्छ, जो मान्छे काम गर्न सक्छ। हो, त्यसको मतलब यसो होइन कि सबै विधवा नभएको मान्छेलाई नै समस्या हुँदैन, होइन। हामीले एकले अर्कालाई मद्दत गर्नुपर्छ, तर सबभन्दा ठुलो उद्देश्य के हो भने हरेक मान्छे आफ्नो खुट्टामा उभिन सक्नुपर्छ। त्यस कारणले यो सबै कुरा गर्नलाई परमेश्वरले हामीलाई समझ बुद्धि दिनुभएको होस् भन्ने सोच्नु पर्यो। अनि अल्छी मान्छेहरूलाई चाहिँ परमेश्वरको वचनमा धेरै कुराहरू लेखिएको छ, त्यसैले अल्छी गर्ने कुरामा हामी प्रोत्साहन दिनु हुँदैन। त्यसैले हामीले मान्छेलाई गरेको सहयोगको हिसाब किताबमा पनि हामी बुद्धिमान हुनुपर्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले अब सिद्धिन लाग्यो, अनि यहाँ एक दुईवटा पद तपाईँलाई म पढ्न चाहन्छु, अनि त्यो चाहिँ अन्तिम पद यहाँनिर याकुब 1:27 यो चाहिँ नयाँ नियममा हामीले देख्दछौँ। परमेश्वर पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो, अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्नु। त्यसैले यो परमेश्वरको वचनमा यो खाँचोमा परेकाहरूलाई कसरी हामीले हाम्रो एटिच्युड के हुनुपर्छ, उनीहरूप्रति हामीले कसरी व्यवहार गर्नुपर्छ, यो हरेक व्यक्तिले लिनुपर्ने कुरा हो, होइन। मण्डलीको मुख्य अगुवाले मात्रै होइन, यद्यपि मुख्य अगुवा र अरू अगुवाहरूको जिम्मा भनेको चाहिँ सबै मान्छेलाई बुझाउनु पर्यो, सबै मान्छे यो कुरामा सचेत हुनु पर्यो। तर सबै मान्छेको उत्तिकै जिम्मेवारी हुन्छ, खालि एक दुईजनाले गर्ने काम हुँदैन। मलाई थाहा छ कतिचोटि मण्डलीमा मान्छेहरूले के गर्छ भने अगुवाहरूलाई मात्रै मुख हेरेर आउँछ, होइन। धेरै मण्डलीमा यो कुराको शिक्षा पनि हुँदैन, तर सबै मान्छेमा एकता हुनु पर्यो। कहिल्यै पनि क्रिटिकल स्पिरिट होइन, किनभने कति कुरा त भएको छैन नि त, कति कुरामा त हामी कमजोरी भइराखेका छौँ नि त, तर हामी सिक्दैछौँ। अनि कसले भने जस्तो हो, पास्ट पास्ट त महत्त्वपूर्ण छन् त इतिहास, तर पास्टमा जिउनु हुँदैन। त्यस कारण रिसेट भन्छ नि, कहिलेकाहीँ कम्प्युटरहरू के भन्छ त्यसलाई जाम भयो भने हामीले रिसेट गर्छौँ नि, होइन, रिसेट बटन भन्छ। हाम्रो जीवनमा, हाम्रो सेवामा, हाम्रो सम्बन्धमा रिसेट चाहिन्छ, किनभने परमेश्वर पनि क्षमा दिने परमेश्वर हुनुहुन्छ, हामी पनि पर्फेक्ट कहिले दुःख गल्ती नगर्ने मान्छे छैन। योभन्दा अगाडि भयो, कहिले पनि कुनै पनि मान्छेको पहिलाको गल्तीलाई खालि देखाएर कुरा काटेर त्यो काम छैन। हरेक मान्छेको आशा भनेको के, परमेश्वरको क्षमा। त्यसैले आज हिजोको कुरा बन्द गरेर आज वी सुड रिसेट। सो हामी जुन मण्डलीमा छौँ नि, अनन्तमा तपाईँ कल्पना गर्नुभएको छ तपाईँ कुन स्वर्गको राज्यमा कुन स्थानमा हुनुहुन्छ, यसको बारेमा त प्रशस्त बाइबलमा छ नि। द्याट्स वाट एक्चुली म्याटर। येशू ख्रिस्त संसारमा त्यही कारणले आउनुभयो, उहाँले के भन्नुहुन्छ, पिताको घरमा थुप्रै ठाउँ छ, नत्र म तयार गर्नेछु तिमीहरूलाई लिन आउनु। यो सबै कुरा छ नि। अब मुक्ति र अनन्त जीवन क्रिस्चियनिटीको कुरा गरेका छ, तर स्वर्गको लागि तयार भएको छैन भनेदेखि त बर्बाद भयो नि। त्यस कारणले तपाईँ र म एक हुनुपर्ने, र यो संसारमा येशु प्रभु परमेश्वरको एउटा प्रतिनिधित्व गर्ने मण्डली। संसारको मान्छेहरूले आज परमेश्वरलाई चिन्ने ठाउँ के हो, मण्डली, किनभने यो येशुको शरीर हो, तपाईँ एक एकजना अङ्ग हो। तपाईँ जुन ठाउँमा परमेश्वरले अङ्ग बनाउनु भएको छ, त्यो अङ्गको भूमिका तपाईँको जीवनबाटै आउनुपर्छ, अर्को मान्छे त्यसको लागि जिम्मेवारी छैन। यो कुरा पनि हामीले बुझ्नुपर्छ। त्यसो हुँदै गर्दा के हुन्छ भने हामी एकले अर्कालाई सम्झाउने, बुझाउने र एक अर्काप्रति धीरज हुने अनि अनुग्रही हुने अनि एक अर्काप्रति दयालु हुने, एक अर्कामा सहानुभूति दिने, किनभने मिस्टेक सबैको हुन्छ, हामीले मिस्टेकमा सुधार्ने मौका, होइन। धेरैचोटि के हुन्छ भनेदेखि हेरिराख्ने, अनि एउटा सानो गल्ती जस्तो लागेपछि त्यसलाई यति ठुलो आँखा बनाएर सबैको अगाडि त्यसको बदनाम गर्ने। मैले देखेको छु त्यस्तो क्रिस्चियन, मलाई लाग्छ त्यस्तो क्रिस्चियन क्रिस्चियन होइन। बाइबलीय तरिकाबाट तपाईँ दाहिने माया जानुहुन्छ नि, त्यो क्रिस्चियन हुँदैन। अब यो कसले गर्यो के गर्यो म त्यो सबै कुरा भन्दिनँ, तर कुरा के छ भने तपाईँ र मलाई सबै कुरा वास्तवमा मत्ती 18 अध्याय चाहिँ एकदम एमेजिङ छ। अनि ख्रिस्ट हामीमा हुने दुई वा तिन जहाँ मेरो नाममा भेला हुन्छ म त्यहाँ छु होइन, अनि त्यही 18 अध्यायमा के छ, समस्या पऱ्यो भने कसरी समाधान गर्ने, कन्फ्लिक्ट भनेको चाहिँ झगडामा कोही मान्छेसँग भनाभन, कोही कुरामा समस्या, समाधान कसरी गर्ने, कसैले तपाईँलाई दुःख दियो, तपाईँको विरुद्धमा ठुलो पाप गर्यो, समाधान कसरी, सबै त्यहाँ छ। त्यसकारणले यो तिमोथीलाई पावलले जुन सल्लाहहरू एडमोनिस भन्छ एडमोनिस गरिरहेछ, यो एउटा कडा आज्ञा दिइरहेछ, सुझाव दिइरहेछ, ताकि एफिससको मण्डलीहरू विशेष गरी त्यहाँका गलत कुरामा लागेका अगुवाहरू एल्डरहरू सुध्रिउन् होइन, र एक अर्कामा सुव्यवस्था होस्। त्यसले आज तपाईँ र म जहाँ छौँ हाम्रो मण्डलीमा पनि एफिससको मण्डलीको जस्तै होइन सुव्यवस्था होस्, त्यसमा तपाईँ र मेरो भूमिका अनि प्रार्थना गर्नु पर्यो। अनि कतिचोटि मैले यस्तो मान्छे पनि भेटेको छु, फेरि जहिले पनि उसले अरूको लागि प्रार्थना गर्छ, भेट्ने बित्तिकै तपाईँलाई मैले प्रार्थना गरेछु भन्छ, अनि उसले जहिले पनि अरूकै समस्या देख्छ, ऊ आफ्नो जीवनमा कहिले पनि विचार गर्दैन। अनि कहिलेकाहीँ मलाई त्यस्तो मान्छेदेखि सङ्घ लाग्छ, किनभने हामीले अरूको लागि भन्दा बढी चाहिँ आफ्नै लागि प्रार्थना गर्नुपर्छ। के प्रार्थना थाहा छ, ताकि हामी धार्मिकतामा जिउन सकौँ, ताकि हामी परमेश्वरको अगाडि ग्रहणयोग्य हुन सकौँ, यो हरेक मान्छेको भोक हुनुपर्छ, ताकि हामी येशूको चरित्र धारण गर्न सकौँ, भनेको चाहिँ येशू जस्तै क्षमाशील हुन सकौँ, येशू जस्तै प्रेमी हुन सकौँ, येशू जस्तै अरू हराएका विरोधीहरूलाई प्रेम देखाउने हुन सकौँ, उनीहरूलाई बचाउन सक्ने हुन सकौँ, मान्छेले गरेको गलतहरूलाई पनि क्षमा दिने हुन सकौँ। क्रुसमा त्यति कष्टदायी मृत्यु सहँदै गर्दाखेरि उहाँलाई घोच्नेहरूको लागि उहाँले प्रार्थना गर्नुभयो, अनि वास्तवमा ती घोच्नेहरूकै लागि उहाँ मर्दै हुनुहुन्थ्यो। तपाईँ र मलाई त्यही शिक्षा उहाँले दिनुभएको छ, त्यसमा त्यो हो मण्डली। अनि त्यो शिक्षा पालन गर्नलाई त हाम्रो शक्तिले पुग्दैन, हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ। आजको लागि यही राख्न चाहन्छु, अनि